खुदावंद के अजीम नाम में आप सबकी सलामती हो। ग्रेस बाइबल चर्च आरावाला में आपको खुश आमदीद कहा जाता है। आए हम खुदावंद के हजूर झुकें, इससे पहले के कलाम खुदा को सुनना सीखना शुरू करें, अपने अपने दिल की हालत का जायजा लेंगे। किसी तरह का बोझ फिक्र या किसी तरह की हमारे मुखालफ की तरफ से सोच है, उन सब सोचों को, सब ख्यालों को, सब झूठों को जो हमारा मुखालफ हमसे बोलता है, उनको छोड़ते हुए अपनी सारी तवज्जो अपने खुदावंद की तरफ लगाएंगे और इस बात को जहन में रखते हुए खुदावंद के हुजूर झुकेंगे। खुदा बाप, हम तेरा शुक्र, तेरे नाम की तारीफ करते हैं तेरे बेटे खुदावंद यीशु मसीह के लिए कि उसने कहा कि अब वो वक्त आता है कि सच्चे प्रस्तार बाप की प्रस्तार शुरू और सच्चाई से करेंगे, क्योंकि खुदा बाप तू ऐसे ही प्रस्तार ढूंढता है। तेरे रूहुल कुद्दस की मामूरी के लिए तेरा शुक्र करते हैं, तेरी सकूनत गाजो के तेरा बदन कलीसिया ईमानदारों में खुदावंद खुदा तेरी सकूनत गाह है, जो कि तेरे बेटे और बेटियां, भाई और खुदावंद खुदा जो कि बहने हैं, उन सब के लिए तेरा शुक्र हो खुदावंद। आज खुदा बाप जो कुछ भी तेरे कलाम में से सीखें, उन सब की रूहों के लिए खुदावंद खुदा हमारी रूहानी तंदुरुस्ती के लिए बरकत का बायस बने, और इसी तरह खुदावंद जो कलीसिया में जिस्मानी तौर पर बीमार हैं, माली हालात का शिकार हैं खुदावंद खुदा, रूहानी जंग के बाद खुदावंद खुदा टूटे हुए हैं, गिरे हुए हैं, झुके हुए हैं खुदावंद, शिकस्ता दिल हैं, उन सबको संभाल और आज के कलाम के वसीला से बड़ी बरकत दे। यीशु मसीह के नाम में ये दुआ मांगते हैं, आमीन। मेरे साथ निकालें लूका की इंजील, उसका 19वां बाप। और जैसा कि आप जानते हैं कि इस तमसील में से हम खुदावंद के कलाम में से उन गहरी सच्चाइयों के बारे में सीख रहे हैं जो कि जरूरी है। कल हमने खुदावंद के कलाम में से सीखा था हक और बख्शिश के बारे में, कि हक और बख्शिश में क्या फर्क है। बख्शिश के लिहाज से कि हमें खुदावंद यीशु मसीह जो कि खुदा का बेटा है, खुदा ने दुनिया को बख्शिश के तौर पर, तोहफे के तौर पर, दुनिया की हमायत और तरफदारी करते हुए दुनिया की उन सारी कमियों कमजोरियों के लिए कुर्बानी के तौर पर उसने क्या दे दिया, अपने बेटे को दे दिया। और ये खुदा की बख्शिश है जिसका नतीजा आज और मैं और दुनिया में बहुत से ईमानदार हैं जो हर जिंदगी के हर मोड़ पे खुदावंद की शुक्रगुजारी करते हैं, क्योंकि ये उसकी बख्शिश है, ना कि हमारे किसी काम के बायस है, ना कि कुछ हमने कुछ किया कि इसको कमा सके या हासिल कर सकें। ये खुदा की तरफ से तोहफा है और ये बख्शिश के तौर पर खुदावंद ने अपना बेटा दिया। उसके बायस हमारी रफाकत उसके साथ है, उसके बायस हम उसका बदन है, उसके बायस हम उसकी दुल्हन कहलाते हैं, उसके बायस उसने हमें शाही काहिन होने का फिर क्या बख्शा है, हक बख्शा है, उसके बायस उसने हमें अपने घराने के लोग बनाया है, यीशु मसीह के बायस उसने हमें अपने नुमाइंदे ठहराया है, और यीशु मसीह में उसने अपनी मीरास हमें दी है। और ये सब क्या है, बख्शिश है। बख्शिश के तौर पर सब कुछ खुदावंद यीशु मसीह ने ईमानदारों को दिया। और हम इस तमसील में से यही बातों को, इन्हीं सच्चाइयों को सीख रहे हैं। और हक के बारे में हमने देखा था, यानी के जिसके लिए काम किया जाए, जिसके लिए मेहनत की जाए, जिसके लिए कुछ ना कुछ किया जाए ताकि उसका अजर मिले। और हमने इसके बारे में देखा कि जब कोई किसी काम को करता है या मजदूरी करता है तो उसे बख्शिश नहीं बल्कि उसके काम के नतीजा में, उसके काम के बदला में उसे मुआवजा दिया जाता है, उसे हक समझकर उसकी क्या दी जाती है, उजरत, उसकी मजदूरी दी जाती है, उसे अनाम दिया जाता है। सो आज हम जैसा कि खुदावंद के कलाम में से सीखेंगे इन्हीं सच्चाइयों के बारे में। सो मेरे साथ देखें लूका की इंजील, उसका 19वां बाप, उसकी 12वीं आयत से। यहां पर यूं लिखा है, پس اس نے کہا کہ ایک امیر دور دراز ملک کو چلا تاکہ بادشاہی حاصل کر کے پھر آئے۔ 13 آیت، اس نے اپنے نوکروں میں سے 10 کو بلا کر انہیں 10 اشرفیاں دی اور ان سے کہا میرے واپس آنے تک لین دین کرنا۔ جیسا کہ ہم سیکھ رہے ہیں اور ہم نے کل اس پر غور کیا تھا کہ میرے واپس آنے تک یہ کون سا دن ہے، یہ کب ہوگا اور یہ کہاں پر ہوگا، ہم نے اس کے بارے میں سیکھا تھا کہ بہت دفعہ ہمارے ذہن میں، ہماری سوچ میں سوال پیدا ہوتا ہے، اور ہم نے اس کی چھوٹی سی جھلک کو دیکھا تھا کہ یہ کون سا دن ہے۔ سو 13 آیت کا دوسرا حصہ اس بات کو، اس سچ کو ہم پر ظاہر کرتا ہے، مخاطب کراتا ہے کہ میرے واپس آنے تک لین دین کرنا، میرے واپس آنے تک لین دین کرنا۔ سوال یہ پیدا ہوتا ہے کہ یہ دن کون سا ہے اور یہ کب ہوگا اور کہاں پر اس کا نتیجہ ملتا ہے، کہاں پر ہوگا، ہم کہاں پر ہوں گے۔ سو ان سوالوں کی بنیاد پر ہم آگے بڑھتے ہوئے دیکھتے ہیں کہ میرے واپس آنے تک، یہ بائبل مقدس میں ہمیں اس کا سوال ملتا ہے۔ جب ہم بائبل مقدس کے آئینہ میں جھانکتے ہیں، جب بائبل مقدس کے وسیلہ سے جان پاتے ہیں، تو ہمیں پتا چلتا ہے کہ مسیح کے آنے کا دن کیا ہے۔ کیونکہ بہت دفعہ جب ہم بائبل مقدس کو دیکھتے ہیں تو مسیح کے آنے کے دن سے، مسیح کے آنے کے متعلقہ ہمیں بے شمار حوالہ جات ملتے ہیں، جس میں مسیح کے آنے سے مراد ہے دوسری آمد، جب خداوند یسوع مسیح غیر ایمانداروں کی عدالت کرنے آئے گا، جب غیر ایماندار اس کے سامنے کھڑے ہوں گے اور ان کے گناہوں کا نہیں بلکہ ان کے اعمال کا حساب کیا جائے گا، اور وہ اپنی راس بازی کے باعث جو نیکیاں، جو کام انہوں نے کیے ہوں گے، وہ ان کے باعث راس باز نہیں ٹھہریں گے، اس لیے وہ دوسری موت کا سامنا کریں گے۔ اور یہ وہ دن ہے جسے دوسری آمد کہا گیا ہے، جسے مکاشفہ 20 باب میں ہم دیکھتے ہیں، یہ وہ سفید تخت عدالت ہے، اسے بھی مسیح کا دن کہا گیا ہے۔ پھر ہم دوسرا پترس 3 باب میں دیکھتے ہیں مسیح کا دن، مسیح کے دن کے متعلقہ، جب سورج چاند پگھل جائے گا اور بہت سے حالات برے ہوں گے، یہ بھی مسیح کے دن سے متعلقہ ہے۔ اور یہ حوالہ جات جو آپ کو دے رہا ہوں، دوسرا پترس 3 باب کو آپ جب پورے کو دیکھتے ہیں، یہ دوسری آمد سے متعلقہ ہے۔ مکاشفہ 20 باب دوسری آمد سے متعلقہ ہے، یعنی کہ غیر ایمانداروں کی عدالت۔ اور پہلا تھنسلیکیوں 5 باب اس کی پہلی آیت سے 11 آیت، یہ دوسری آمد یعنی کہ مسیح کا دن ہے، جب کلیسیا اس کے ساتھ زمین پر آئے گی۔ اور اس دن امال 2 باب 19 آیت سے 21 آیت تک، یہ سب حوالہ جات اس بات کو ظاہر کرتے ہیں کہ مسیح خداوند زمین پر اترے گا، اور یہ وہ دن ہوگا جب وہ غیر ایمانداروں کی عدالت کرے گا۔ لیکن یہاں پر جو ہم لوکا کی انجیل میں دیکھ رہے ہیں، سچائی یہ کیا ہے، میرے واپس آنے تک یہ دن کیا ہے، یہ دن ہے کلیسیا کو اٹھائے جانے کا، یعنی کہ ایماندار مسیح کے دن آسمان پر اٹھائے جائیں گے۔ اور آج ہم اس پر سیکھ رہے ہیں مسیح کے دن، یوں کہ ہم اس حوالہ میں سے دیکھ رہے ہیں۔ اور یہ دن کیا ہے، مسیح کے ظہور کا دن، جب وہ ظاہر ہوگا آپ میں سے ہر ایک کو، اور دنیا کے کسی بھی کونے میں جو کوئی بھی ایماندار ہے۔ جیسے میں نے آپ کو کل سکھایا، یہ یسوع مسیح کا جو ظہور ہوگا، آنے کا وقت ہوگا، اس میں صرف اور صرف ایماندار ہی شامل ہوں گے۔ آج ہم بائبل مقدس میں سے دیکھیں گے۔ جب ہم اس لفظ پر غور کرتے ہیں کہ یسوع نے کہا میرے واپس آنے تک، تو بائبل مقدس میں سے ہمیں علم حاصل ہوتا ہے کہ یہ کون سا دن ہے۔ یہ دن وہ دن ہوگا جب ہر ایک مسیحی ایماندار اپنے منجی خداوند یسوع مسیح کے ظہور کے دن اس کا انتظار کر رہا ہے، جب اس کے ظہور کے دن جب وہ آئے گا تو ہر ایک مسیحی ایماندار خواہ وہ زندہ ہے خواہ مردہ ہے، ہر ایک ایماندار کو یہ امید ہے اور یہ بائبل مقدس میں سے ہمیں زندہ امید دی گئی ہے۔ میرے ساتھ چند ایک حوالہ جات دیکھیں مسیح کے آنے کے متعلقہ، مسیح کے دن کا جو انتظار ہم کر رہے ہیں اور یہاں پر سے جو بات ہم سیکھ رہے ہیں واپس آنے تک، یہ کون سا دن ہے جب کلیسیا اٹھائی جائے گی۔ سو میرے ساتھ نکالیں پہلا کرنتھیوں اس کا پہلا باب اس کی ساتویں آیت، یہاں پر ہم دیکھتے ہیں کرنتھس کے ایمانداروں کو پالوس رسول لکھتے ہوئے کہتا ہے کہ تمہیں ہر طرح کی نعمت اور برکت دی گئی ہے، تم کسی بھی نعمت اور برکت میں کم نہیں ہو۔ سو ساتویں آیت میں پالوس رسول کہتا ہے یہاں تک تم کسی نعمت میں کم نہیں اور ہمارے خداوند یسوع مسیح کے ظہور کے منتظر ہو۔ یہاں پر جو ظہور کے منتظر یعنی کہ ظاہر ہونے کا دن، آنے کا دن، یہ ہے جسے ریپچر کہا گیا ہے انگلش میں، اور اسے اردو میں کہا جاتا ہے کلیسیا کا اٹھایا جانا، مردہ اور زندہ لوگ آسمان پر اٹھائے جائیں گے، اور یہ مسیح کا دن صرف اور صرف کلیسیائی ایماندار جو مسیح پر ایمان رکھتے ہیں ان کو یہ شرف حاصل ہوگا آسمان پر اٹھائے جانے کا۔ میرے ساتھ ایک اور حوالہ دیکھیں ہم کیوں اس کے منتظر ہیں، ہم کیوں اس کے منتظر ہیں۔ آپ کو یاد ہوگا افسیوں دو باب اس کی انیسویں آیت میں سے کہ ہم اس موجودہ دور میں مسافر کی طرح ہیں، پردیسی کی طرح ہیں، یہ ہمارا وطن نہیں۔ ہمارا اصلی وطن کیا ہے جہاں پر خداوند یسوع مسیح ہمیں اپنے کلام میں بتاتا ہے، یوحنا جب 14 باب کو اس کی پہلی 3 آیات کو دیکھتے ہیں یسوع مسیح نے کہا کہ تمہارا دل نہ گھبرائے، تم خدا پر ایمان رکھتے ہو مجھ پر بھی رکھو، میں جاتا ہوں اور تمہارے لیے جگہ تیار کرتا ہوں اور جب واپس آؤں گا تو تمہیں بھی اپنے ساتھ لے جاؤں گا تاکہ جہاں میں ہوں تم بھی ہو۔ سو ہمارا گھر، ہماری صحیح سکونت گاہ، ہمارا صحیح رہائش گاہ کہاں پر ہے؟ آسمان پر ہے۔ سو ہم اس خداوند کے مسیح یسوع کے آنے کے کیا ہیں؟ منتظر ہیں، اور یہ کیا ہے؟ مسیح کے آنے کا دن۔ سو افسیوں 2:19 کو میرے ساتھ دیکھیں، وہاں پر کیا لکھا ہے پالوس رسول ہمیں سکھاتے ہوئے کہتا ہے، کہتا ہے کہ اب تم پردیسی اور مسافر نہیں بلکہ مقدسوں کے ہم وطن اور خدا کے گھرانے کے ہو گئے۔ یعنی کہ ہم اب جلا وطن یا جب جا کے ہم اپنے کیا کہ پردیسی یا مسافر نہیں بلکہ اب ہماری ایک شناخت ہے، ہماری ایک سکونت گاہ ہے، ہماری ایک رہائش گاہ ہے، ہمارا ایک ملک ہے، اور وہ ملک کیا ہے؟ مقدسوں کے ہم وطن۔ تمام مقدسین کہاں پر رہیں گے؟ آسمان پر۔ اور کیا کہتا ہے؟ مقدسوں کے ہم وطن اور خدا کے گھرانے کے لوگ ہو گئے۔ سو ہمارا گھر جو اصلی ہے وہ کیا ہے؟ آسمان پر ہے، اور اس زمین پر ہم مسیح کے آنے کے کیا ہیں؟ منتظر ہیں۔ کیوں منتظر ہیں؟ کیونکہ وہ آئے گا اور اپنے ساتھ لے کر جائے گا، اور یہ وہ مسیح کا دن ہے جس میں صرف اور صرف کلیسیا جسے مسیح کا بدن، کلیسیا جسے مسیح کی دلہن کہا گیا ہے شامل ہوں گے۔ میرے ساتھ ایک اور حوالہ نکالیں فلپیوں 3:3 یہ حوالہ جات اس لیے دیے جا رہے ہیں تاکہ آپ جانیں کہ ہم بات کر رہے ہیں کہ ہمارا گھر آسمان پر ہے، اور وہاں سے ہم اپنے منجی خداوند کے آنے کا کیا کر رہے ہیں؟ انتظار کر رہے ہیں۔ سو فلپیوں 3:3 اس کی 20 آیت میں کیا لکھا ہے؟ یہاں پر پالوس رسول کہتا ہے مگر ہمارا وطن آسمان پر ہے، یعنی کہ ہماری رہائش گاہ، ہماری صحیح سکونت گاہ جہاں سے ہم آئے ہیں، اور ہم ایک منجی یعنی خداوند یسوع مسیح کے وہاں سے آنے کے انتظار میں ہیں۔ خداوند یسوع مسیح کے آنے کے انتظار یعنی کہ مسیح کے آنے کے आने के इंतजार में हैं, और जब वो आएगा तो क्या होगा, वो कलीसिया को आसमान पर उठाएगा। और 21वीं आयत में लिखा है, वो अपनी उस कुवत की तासीर के मुआफिक जिससे सब चीजें अपने ताबिया कर सकता है, हमारी पस्त हाली के बदन की शक्ल बदलकर अपने जलाल की बदन की सूरत पर बनाएगा। तब हमें क्या मिलेगा, नया बदन मिलेगा, जलाली हालत में होंगे, और ये कहां पर होगा, आसमान पर। और आसमान पर उठाए जाने से पहले मसीह का आना जरूर है, जिसके लिए आप और मैं और दुनिया में बहुत से ईमानदार क्या कर रहे हैं, इंतजार कर रहे हैं। बस आपको याद होगा कि हम मसीह का जैसे कि इंतजार कर रहे हैं, और हम बहुत दफा गीत गजल और जबूर गाते हुए कहते हैं, जैसा कि आप को याद होगा ये गीत, काले चिट्टे बदलां ते यस्सु नाल जावांगे, हवा विच हवा दे या बादलां विच बह के टुर जावांगे। उसके बाद एक और गीत हम गाते हैं जिससे कहते हैं कि आ यस्सु जी आ दुल्हन को लेने, क्योंकि रू तड़पे तड़पे मेरी जहां प्यासी प्यासी तेरी। ये गीत ये क्या सब बातें हैं कि ईमानदार उसके आने के इंतजार में है, यानी के मसीह के वापस आने का दिन। और पहला थसलीकियों 4 उसकी 15 और 17 आयत में हम देखते हैं कि खुदावंद यीशु मसीह आएगा और तमाम कलीसियाई ईमानदार उसके साथ उठाए जाएंगे, यानी के इस जमीन पर सिर्फ और सिर्फ ईमानदार जब यीशु मसीह आएगा। और ये हवाला हमें बताता है, पहला थसलीकियों मेरे साथ निकालें उसकी 15वीं आयत से 17वीं आयत तक। इस हवाला की बुनियाद पर हम जानते हैं कि मसीह जब आएगा तो इस वक्त जब वो आएगा तो वो जमीन पर नहीं उतरेगा, बल्कि वो हवा ही में होगा, और मुर्दा और जिंदा जो मसीही होंगे वो क्या करेंगे, हवा में उड़कर उसका इस्तकबाल करेंगे, जैसे कि 15 आयत में लिखा है, चुनाचे हम तुमसे खुदावन के कलाम के मुताबिक कहते हैं। ये जितने भी हवाला जात हैं कलाम खुदा के मुताबिक आपसे बात की जा रही है कि हम जो जिंदा हैं और खुदावन के क्या लिखा है, आने तक बाकी रहेंगे, यानी के मसीह के दिन आने तक, जब वो जाहिर होगा, जब उसका जहूर होगा, जब वो उसकी आमद होगी, जब वो वापस आएगा कलीसिया को लेने के लिए, तो बाकी रहेंगे तो सोए हुए से हरगिज आगे ना बढ़ेंगे, यानी के जो पहले मुए हैं, जो मसीह में सो चुके हैं, पहले वो जिंदा होंगे। और फिर क्योंकि खुदावन खुद आसमान से ललकार और मुकरब फरिश्ते की आवाज और खुदा के नरसिंगा के साथ उतरेगा, और पहले तो वो जो मसीह में मुए जी उठेंगे, और फिर हम जो बाकी होंगे उनके साथ बादलों पर उठाए जाएंगे ताकि हवा में उसका इस्तकबाल करें। सो इस हवाला की बुनियाद पर ईमानदार जब मसीह का दिन जब वो आएगा, और ये दिन सिर्फ और सिर्फ मसीही ईमानदारों के लिए है, जिसमें ये पोशीदा जिसे कहते हैं कि बात वकूपरीजा होगी, ये वाकया होगा, और ये सिर्फ और सिर्फ मसीही ईमानदारों के दरमियान और खुदावंद के दरमियान होगा, जब ईमानदार उठा लिए जाएंगे और उनके बारे में जमीन पर खबरें उठेंगी कि कितने करोड़ लोग और कितने करोड़ लोग मसीही जो के गुमशुदा है, उनका पता नहीं चला कि कहां पर गए। खबरों में और बाकी दूसरे इश्तहारत में ये बात आएगी कि मसीही इतने करोड़ मसीही गुमशुदा हो गए हैं, और ये बात क्या होगी जब मसीह आएगा, और ये है मसीह के आने का दिन। क्यों आपको मैंने ये सारी मालूमात दी, क्योंकि ये एक छोटी सी आयत के दूसरे हिस्सा की बुनियाद पर, मेरे वापस आने तक हमें जरूरत है कि मसीह की आमद यानी के दूसरी आमद और मसीह के आने यानी के जहूर जब वो कलीसिया को लेने आए, इसके बारे में हमें समझ हो, क्योंकि कलीसिया को उठाया जाना ये सिर्फ और सिर्फ ईमानदारों के लिए है, और जब दूसरी आमद जब के हमने देखा दूसरा पत्रस 3 बाब, मकाशवा 20 बाब, पहला थसलीकियों 5 बाब 1 से 11 तक, इमाल 2 बाब 19 से 21 आयत, और फिर और बेशुमार हवाला जात हैं जो यीशु मसीह की तख्ते अदालत है जिसमें गैर ईमानदारों को क्या दी जाएगी, सजा का उन्हें क्या दिया जाएगा, हुक्म दिया जाएगा, क्योंकि उन्होंने अपनी जिंदगी में यीशु मसीह का क्या किया, इनकार किया। सो जैसा कि हम देख रहे हैं कि मेरे वापस आने तक, यानी कि मसीह खुदावन का दिन जब वो आएगा, सवाल था कि कौन सा दिन, यानी कि मसीह के आने का दिन जिसके लिए हर एक ईमानदार मुंतजर है। फिलिपियों 3 बाप उसकी 20 आयत, पहला ग्रंथियों 1 बाप उसकी 7 और 8 आयत। दूसरा सवाल, ये कब होगा? पहला थसलीकियों 4 बाप उसकी 15 और 17 आयत, पहले नरसिंगे के पूछने के बाद, और ये क्या होगा, कलीसिया उठाई जाएगी। और तीसरा सवाल, हम कहां पर होंगे, यानी कि जब हम कलीसिया उठाई जाएगी, तो मेरे साथ एक हवाला देखें, दूसरा क्रंथियों 5 बाप उसकी 10 आयत। यहां पर जो हम देखते हैं हकीकत, जो सच्चाई, दूसरा क्रंथियों 5 बाप उसकी 10 आयत को यहां पर पालूस रसूल हमें बयान करता है इसी बात के बारे में कि हम इस जमीन पर क्या हैं, चला वतन है, यानी कि हमारा जो हकीकी वतन है उससे हम भेजे गए हैं इस वतन में, उस वतन की क्या करने के लिए, मनादी करने के लिए जो कि आसमान है, और ये हमारा घर है जो कि तीसरा आसमान है। यहां पर सब मकसीन, सब फरिश्ते और खुदावन यीशु मसीह जो के तख्त पर बैठा है वहां पर उसकी इबादत और बर्रे की क्या करेंगे, ताजीम करेंगे, ताज जिंदगी अबदियत तक। सो पालूस रसूल, तीसरा सवाल जब यीशु मसीह आएगा, पहला सवाल उसके बाद वो कलीसिया को उठाएगा, तीसरा के क्या होगा, हम कहां पर होंगे। 10 आयत में लिखा है, क्योंकि जरूर है कि मसीह की तख्त अदालत के सामने जाकर हम सब का हाल जाहिर किया जाए, ताकि हर शख्स अपने उन कामों का बदला पाए। ये तख्त अदालत जमीन पर नहीं बल्कि आसमान पर होगी, और ये तीसरा आसमान पर आसमान है जिसके मुतलका हम अगले हिस्सा में सीखेंगे, क्योंकि जब मैं इसका मतालिया कर रहा था तो ये मैंने जरूर जाना खुदा रूहुल कुद्दस की रहनुमाई में के मसीह के आने का दिन और मसीह के कलीसिया के उठाए जाने का, और फिर ईमानदार कहां पर होंगे। सो ये सब सच्चाइयां कहां से चली हैं, लूका 19 बाप उसकी 13 आयत के दूसरे हिस्सा से, और उनसे कहा कि मेरे वापस आने तक लेन देन करना। और जैसे हमने कल सीखा कि वहां पर हुक्म दिया गया है कि हमें जो नेहमतें, जो बख्शिश के तौर पर तोहफे, जो खुदावंद की हमायत, जो रूहुल कुद्दस की रहमत, जो नेहमतें और खुदावंद का तहरीरी कलाम हासिल है उसे इस्तेमाल करना है, और फैसला हमारे अपने हाथ में है। यीशु मसीह ने कहा कि मैं तुम्हें हुक्म देता हूं, अगर हम यीशु मसीह से मोहब्बत करते हैं, उसकी इज्जत करते हैं, तो हम उसके हुक्म को मानते हुए क्या करेंगे, उन तमाम चीजों को इस्तेमाल करेंगे जैसे कि उन दो पहले नौकरों की जिंदगी में नजर आता, जिन्होंने वफादारी के साथ जो नेहमतें, जो इख्तियार, जो कुदरत, जो मेराज, जो बरकत उनको हासिल थी, उन्होंने क्या किया, उसे इस्तेमाल किया, और एक ने 10 अशरफियां कमाई और दूसरे ने 5, और उनको क्या दिया गया, अनाम। और यहां पर हम देखते हैं क्योंकि जरूर है, ये वाजबी है और ये होना जरूर है कि मसीह के तख्त अदालत के सामने जाकर हम सब का हाल जाहिर हो जाए। हाल क्यों जाहिर किया जाएगा, कि हमने इस जमीनी जिंदगी पर, जमीनी जिंदगी में, इस जमीन पर किस तरह अपनी जिंदगी गुजारी, ہمیں کلام خدا مہیا کیا گیا، ہمیں اچھے استاد مہیا کیے گئے، ہمیں روح القدس کی حکمت اور دنائی مہیا کی گئی، ہمیں اس کی معموری مہیا کی گئی، ہمیں ہر طرح کی وہ نعمت دی گئی جو ضروری تھی اس زمین پر مسیح کو جاننے کے لیے اور اسے جلال دینے کے لیے اور اس کے منصوبہ اور اس کی مرضی اور اس کے مقصد کو پورا کرنے کے لیے. سو تیسرے آسمان پر ہر ایک ایماندار جو کہ مسیحی ایماندار ہوں گے، ایماندار وہاں پر کیا ہوں گے؟ خداوند کی تخت عدالت یعنی کہ اس کے تخت کے سامنے حاضر کیے جائیں گے. جیسا کہ ہم پہلے سیکھ چکے ہیں ایفسیوں پہلا باپ اس کی 19 اور 20 آیت کے مطابق، وہ مردوں میں سے جی اٹھ کر خدا کی داہیں طرف جا بیٹھا، اس کے تخت پر جا بیٹھا، اور ہر ایک ایماندار کو بھی اس نے کیا ہے؟ اپنے ساتھ بٹھایا. یہ آپ کی حالت ہے، اور جیسے میں نے آپ کو سکھایا کہ اجر دیا جائے گا، اجر دیا جائے گا کس لیے؟ کیونکہ آپ کو بخشش کے طور پر اس نے ہر وہ نعمت، ہر وہ چیز جو ضروری تھی دی. جیسا کہ مثال کے طور پر اگر کوئی مثال کس کی لے لیں، بھائی ذوالفقار کی مثال لے لیں، وہ اپنی ماضی کی زندگی میں جیسے کہ وہ ایک تجربہ رکھتے ہیں جس میں وہ تجربہ ان کا کیا ہے کہ وہ پلمبر کا کام جانتے ہیں، ان سارے اوزاروں کو جانتے ہیں کہ کس طرح استعمال کرنا ہے. اگر وہ استعمال کرتے ہیں تو ان کو کیا ہے، بہت سے ان کے کام کے وسیلہ سے بہت سی چیزیں کیا ہوتی ہیں، مہیا ہوتی ہیں، جس میں روپیہ پیسہ ہے اور باقی چیزیں. اگر وہ نہیں استعمال کرتے تو یہ ان کی اپنی مرضی ہے. اسی طرح ہمیں بھی وہ تمام اوزار دیے گئے ہیں مسیحی زندگی کو بسر کرنے کے لیے. اور اس بیان پر غور کریں کہ ہم اس دنیاوی دنیا میں، اس دنیاوی اور انسانی دنیا میں روحانی مخلوق ہیں. ایماندار اس دنیاوی دنیا میں، اس تاریکی کے ماحول میں کیا ہے؟ روحانی مخلوق ہیں. کیوں کیوں ہم روحانی ہیں؟ کیونکہ بائبل مقدس کہتی ہے کہ تم خدا کا مسکن ہو. سو روح القدس آپ میں سکونت کرتا ہے، تو ہم کیا ہیں؟ روحانی ہیں، خدا کی روحانی مخلوق ہیں اس زمین پر. کیا کرنے کے لیے؟ اس کا مقصد پورا کرنے کے لیے. جب ہم اس کا مقصد، اس کی مرضی، اس کے منصوبے کو پورا کریں گے تو ہم اس وسیلے سے یسوع مسیح کو اور خدا باپ کو کیا دیں گے؟ جلال دیں گے. اور یہاں پر کیا لکھا ہے؟ ہم سب کا حال ظاہر کیا جائے گا تاکہ ہر شخص اپنے ان کاموں کا بدلہ پائے جو اس نے بدن کے وسیلہ سے کیے ہوں، خواہ بھلے خواہ برے. سو یہاں پر ہم دیکھتے ہیں کہ ہمارا تیسرا سوال، ہم کہاں پر ہوں گے؟ ہم مسیح کی تخت عدالت تیسرے آسمان پر ہوں گے، اس کے سامنے حاضر کیے جائیں گے. کیوں؟ سزا دینے کے لیے نہیں. میرے ساتھ چند ایک حوالہ جات دیکھیں. جب ہم آسمان پر ہوں گے تو تمام ایمانداروں کو انعامات دیے جائیں گے. اور 19 باپ لوکا 19 باپ اس کی 15 اور 17 آیت کا جو واقعہ ہے، جو تمثیل یسوع مسیح وہاں پر بیان کر رہے ہیں، جو گہرا بھید یسوع مسیح وہاں پر بیان کر رہے ہیں، یہ تصویر ہے آسمان کی، جہاں پر ایماندار اس کے سامنے حاضر کیے جائیں گے. ذرا اس بات کو میرے ساتھ دیکھیں اس سے پہلے کہ میں آپ کو دوسرے حوالہ جات دوں. لوکا 19 باپ اس کی 15 آیت کو دیکھیں، کیا لکھا ہے؟ جب وہ بادشاہی حاصل کر کے پھر آیا تو ایسا ہوا کہ ان نوکروں کو بلا بھیجا جن کو روپیہ دیا تھا، تاکہ معلوم کرے کہ انہوں نے لین دین سے کیا کیا کمایا. سو یہاں پر ہم دیکھتے ہیں کہ نوکروں کو بلایا جائے گا، یعنی کہ ایمانداروں کو اکٹھا کیا جائے گا. اور یہاں پر ہم دیکھتے ہیں کہ یسوع مسیح آئے گا، جس کے بارے میں ہم سیکھ چکے ہیں. یسوع مسیح آئے گا، کلیسیا اٹھائی جائے گی، اور تیسرے آسمان پر، جسے پالوس رسول کہتا ہے کہ مسیح کی تخت عدالت، یہاں پر وہ انصاف کرے گا، یہاں پر وہ ہمیں انعامات دے گا کہ ہم نے اس زمین پر کس طرح اس کے منصوبہ کو پورا کیا، کس طرح اس کی دی ہوئی نعمتوں کو، قدرت کو، روح القدس کو اور کلام کو اپنی زندگی میں اہمیت دیتے ہوئے اس کے لیے زندگی گزاری. سو کیا کیا جائے گا؟ اکٹھا کیا جائے گا کہ جو کچھ انہیں دیا انہوں نے اس سے کیا کمایا. سو یہ تصویر ہے تیسرے آسمان کی، جو تصور اس میں پایا جاتا ہے، جو حقیقت اس میں ہم بائبل مقدس کے آئینہ میں دیکھتے ہیں. یہ کیا ہے کہ تیسرے آسمان پر ہر ایک شخص سے مراد ہر ایک مسیحی ایماندار اپنے ان کاموں کا بدلہ پائے گا. یاد رکھیں، بدلہ پائے گا. بدلے سے مراد یعنی کہ جو محنت، جو کام اس نے کیا ہوگا اس کا اجر پائے گا. اگر آپ آج دکھ، تکلیف، مصیبت یا کسی طرح کے حالات کا سامنا کر رہے ہیں تو یاد رکھیں، آپ کو آسمان پر بڑا اجر ملے گا. یسوع مسیح نے کیوں کہا اپنی زمینی زندگی میں اگر کوئی کسی ایماندار کو ایک ٹھنڈا پیالہ پانی کا بھی پیائے تو وہ اپنا اجر آسمان پر نہ کھوئے گا، اجر نہ کھوئے گا. کیا یہ کہا کہ زمین پر تو کہتا ہے خداوند کا کلام کے 100 گنا، اور آنے والے جہاں میں جو کہ تیسرا آسمان پر ہے، یہاں پر ایماندار اکٹھے جیے جائیں گے اور ان کے کاموں کے موافق کو کیا دیا جائے گا؟ بدلہ دیا جائے گا، خواب برے خواب بھلے. خواب بھلوں سے مراد یعنی کہ روح القدس کی معموری میں اور تابعداری میں کہ خداون نے مجھے یہ زندگی دی ہے، میں نے اس کے لیے گزارنی ہے، اس کے بارے میں جاننا ہے، اس بھید کو جاننا ہے کہ میں اس زمین پر کیوں ہوں. آج میں نجات یافتہ ہوں تو اس زمین پر کیوں ہوں؟ کیا دوسرے 90 اور 95% ایمانداروں کی طرح صرف گلیوں اور کوچوں کی صرف دھول بن کر ہی زندگی گزارنی ہے، یا پھر اپنی زندگی میں اس راز کو جاننا ہے جس کے لیے ہم اس زمین پر ہیں؟ سو بھلے یعنی کہ خدا کے اس منصوبے کو جاننا کہ اس نے ہمیں کیا کچھ دیا ہے تاکہ اسے پورا کریں. اور یہی بات لوکا طبیب یسوع مسیح لوکا کی انجیل میں کہتا ہے، لوکا طبیب لکھتے ہوئے، کہ اس نے کہا میرے واپس آنے تک لین دین کرنا، جب وہ آئے گا تو جو کچھ ہم نے کمایا ہوگا، جو کچھ ہم نے کیا ہوگا اس کا کیا ملے گا؟ ہمیں اجر ملے گا. اور کیا کہتا ہے؟ میں نے آپ کو بتایا، جب ہم یعنی کہ تمام ایماندار آسمان پر، تیسرے آسمان پر جمع کیے جائیں گے، اکٹھے ہوں گے، تو ایمانداروں کو ان کے کام کے موافق اجر دیا جائے گا. کیسی خدمت انہوں نے کی ہے، ان کو ان کے کام کے موافق اجر دیا جائے گا. اور بائبل مقدس میں ان تمام اجروں کے بارے میں سیکھیں گے جو کہ خدا چاہتا ہے کہ ہم اس زمین پر رہتے ہوئے جانیں کہ ہمارے اصلی ملک میں جہاں پر ہم سکونت کریں گے ہمیں کون سے انعامات حاصل ہوں گے. اور بائبل مقدس میں خدا نے اسی لیے ان تمام حوالہ جات کو درج کروایا ہے تاکہ ہم ایماندار جانیں. اور ہماری تحریک، ہماری خواہش کیا ہونی چاہیے؟ شفاف ہونی چاہیے کہ میں نے خداوند کی مرضی کو پورا کرنا ہے، اور اس کی مرضی کو جاننے کے لیے بائبل مقدس، جیسے ہم 3 وقت روٹی کھاتے ہیں، بائبل مقدس کو اپنی خوراک جاننے کی ضرورت ہے. سو میرے ساتھ چند ایک حوالہ جات دیکھیں. نامات دیے جائیں گے، کیا لکھا ہے؟ ان کے کاموں کے موافق ان کو بدلہ دیا جائے گا. میرے ساتھ نکالیں دوسرا تموتھیس 4 باب اس کی 8 آیت. یہاں پر پالوس رسول اپنی زمینی خدمت کو جب ختم کرنے کو ہے، جب وہ کوچ کرنے کو ہے اور خداوند کے حضور حاضر ہونے کو ہے، تو اس نے یہ بات دوسرا تموتھیس 4 باب اس کی 8 آیت میں یہ بات لکھی. میرے ساتھ اسے نکالیں. اور یہاں پر پالوس رسول کہتا ہے 8 آیت میں، आइंदा के लिए मेरे वास्ते रासबाजी का वो ताज रखा हुआ है जो आदल मुनसफ यानी यसु मसीह मुझे उस दिन देगा। किस दिन? यहां पर क्या लफ्ज इस्तेमाल हुआ है? रासबाजी का वो ताज जो आदल और मुनसफ। क्या लिखा है? मसीह के तख्ते अदालत के सामने, और मसीह क्या है यहां पर? क्या है? जज की तरह है, आदल मुनसफ की तरह, यानी खुदावंद उस वक्त देगा। और क्या कहता है पालूस रसूल? सिर्फ मुझे ही नहीं बल्कि उन सब को भी जो उसके जहूर के मुंतजिर हैं। तमाम ईमानदार, पालूस रसूल कहता है कि ये सिर्फ मुझे नहीं, कि मैं सिर्फ रसूल हूं और मुझे ये जलाल का और रासबाजी का ताज हासिल होगा और हासिल होगा उस आदल और मुनसफ खुदावंद यीशु मसीह से, बल्कि उन सब के लिए जो उसके मुंतजिर हैं। मुंतजिर हैं, हम मसीह के आने के मुंतजिर हैं कि वो हमें इस जिस्म के बदन से छुटकारा देगा और हमेशा की जिंदगी उसके साथ गुजारेंगे। ये हमारी उम्मीद है। और वो कहता है कि जितने मुंतजिर हैं सबके लिए क्या है? अजर है। और फिर मेरे साथ एक और हवाला निकालें, फिलिपियों दो बाप उसकी 16 आयत। फिलिपियों दो बाप उसकी 16 आयत, यहां पर भी पालूस रसूल कहता है, फिलिपियों दो बाप 16 आयत, अजर के मुतलका बात हो रही है। और ईमानदारों, आपको हौसला छोड़ने की जरूरत नहीं। और लिखा है, और जिंदगी का कलाम पेश करते रहो। यही हमारी, आप भाई मुबशर हैं, पास्टर हैं, एवेंजलिस्ट हैं, कोई भी हैं, आपको, हम सबको ये खुदावंद की तरफ से हौसला फजाई है। और पालूस कहता है, और जिंदगी का कलाम पेश करते रहो ताकि मसीह के दिन मुझे फख्र हो। ये मसीह का दिन क्या होगा? जब वो आएगा, कलीसिया उठाई जाएगी और उसके बाद आसमान पर क्या दिए जाएंगे? अनामात दिए जाएंगे। कहता है कि मसीह के दिन मुझे फख्र हो, हमें फख्र वहां पर होगा कि खुदावंद हमें ये खुशी और मसरत का वो वक्त होगा जब खुदावंद मुबारक यसु मसीह खुदावंद के हाथ से अनामात और खासकर ये अल्फाज सुनने के लिए मिलेंगे कि शाबाश मेरे वफादार नौकर, मेरे बेटे, मेरी बेटी, मेरे दोस्त, मेरे खादम। फख्र होगा ना कि मेरी दौड़ धूप बेफायदा हुई और ना मेरी मेहनत अकारत गई। हमारी मेहनत का फल वो हमें देगा। हमारी मेहनत का फल जो दुख, जो मुसीबत, जो तकलीफें, जो हर तरह की अजियत, हर तरह का बुरा भला सताया जाना, उसके बाय सहते हैं, हमें क्या मिलेगा? हर एक ईमानदार, हमसे मुराद तमाम ईमानदार कलीसिया ईमानदारों को, उनके कामों के मुआफक के किस तरह उन्होंने जिंदगी जमीन पर गुजारी, अजर मिलेगा। मेरे साथ दूसरा करंथियों पहला बाप उसकी 14वीं आयत को देखें। दूसरा करंथियों पहला बाप उसकी 14वीं आयत, दूसरा करंथियों पहला बाप उसकी 14वीं आयत, यहां पर भी पालूस रसूल अजर के बारे में बात कर रहा है। और ये क्या है? वो मसीह के दिन के जिसके के हम सब मुंतजर हैं। दूसरा करंथियों उसका पहला बाप उसकी 14वीं आयत, यहां पर यूं लिखा है, चुनाचे तुम में से कितनों ही ने मान भी लिया था। क्रंथस के ईमानदारों से पालूस रसूल बात करते हुए कहता है कि हम तुम्हारा फख्र हैं। वो पालूस रसूल पर फख्र करते थे और कहता है पालूस रसूल के मान भी लिया था कि हम तुम्हारा फख्र हैं। जिस तरह हमारे खुदावंद यीशु मसीह के दिन तुम भी हमारा फख्र होंगे। आपके लिए हौसला फजाई है भाई जुल्फकार, आप जो खिदमत का काम कर रहे हैं, आप खुदावंद की जब तख्त अदालत के सामने होंगे तो जिन रूहों को बचाया है, जिन रूहों की आपने पैंद की है, जिन रूहों को कलाम खुदा की रोटी से शेर कर रहे हैं, आप को वो क्या होगा? फख्र हासिल होगा मसीह की तख्त अदालत के सामने। इसी तरह अम्मी और बाकी बाजी निगत और हुमा और तमाम फैमिली के लिए, आपके लिए हौसला फजाई है। अगर आप جیسا کہ روفن اور کیل کی دیکھ بھال کر رہے ہیں مسیح کے جلال کے لیے، جب یہ دونوں بچے مستقبل میں آپ کے گھر میں رہتے ہوئے، آپ کے ساتھ رہتے ہوئے، بھائی زلفکار اور کرس اور رجیش سے کلام خدا کو سیکھتے ہوئے اس کی پہچان میں بڑھ رہے ہیں، جب اپنی زندگی میں یہ مضبوط مسیحی بنیں گے تو آسمان پر کیا ہوگا، یہ ہمارا فخر ہوگا کہ ہم نے خداوند کی مرضی کو پورا کیا اور اس کی محبت کو ان روحوں تک پہنچایا، اور یہ ایمانداروں کا کیا ہوگا، فخر ہوگا۔ میرے ساتھ ایک اور حوالہ دیکھیں اور ہم اس پر ختم کریں گے۔ میرے ساتھ نکالیں پہلا تھسلیکیو 2 اس کی 19 اور 20 آیت، اور یہ خوشی اور یہ شادمانی ایمانداروں کو آسمان پر خداوند یسوع مسیح کی تخت عدالت کے سامنے کیا ہوگی، درپیش ہوگی، کہ ان کی محنت، ان کا وقت، ان کی صلاحیت جو ایمانداروں نے صرف کی ہے اپنی محبت کا اظہار کرتے ہوئے، جیسا کہ آپ خداوند کے کلام کو سکھا رہے ہیں نیو کرسچن کلونی میں، بھائی اعظم، بھائی عاقب اور دوسرے بہت سے ایماندار دوسرے شہروں میں سیکھ رہے ہیں، جب جیسے جیسے وہ مسیح کی پہچان میں بڑھیں گے ان کی بنیاد کیا ہوگی، مضبوط ہوگی، اور یہ ایمانداروں کے لیے فخر ہوگا، جیسے کہ پالوس رسول کہتا ہے پہلا تھسلیکیوں 2 اس کی 19 اور 20 آیت میں کہتا ہے، بھلا ہماری امید اور خوشی اور فخر کا تاج کیا ہے، پالوس رسول کہتا ہے تھسلیکے کے ایمانداروں کو، بھلا ہماری امید اور خوشی اور فخر کا تاج کیا ہے، کیا وہ ہمارے خداوند یسوع مسیح کے سامنے آنے کے وقت تم ہی نہ ہوگے؟ یاد رکھیں اس بات کو، مسیح کے تخت عدالت کے سامنے، دوسرا کرنتھیوں 5:10 آیت، اور یہاں پر کیا کہتا ہے، کیا وہ ہمارے خداوند یسوع مسیح کے سامنے اس کے آنے کے وقت تم ہی نہ ہوگے؟ وہ تھسلیکے کے ایمانداروں کو کہتا ہے کہ کیا تم ہی نہ ہوگے، جن کے لیے میں کیا کہتا ہوں کہ دن رات محنت کر رہا ہوں، اور اس کی محنت کیا ہے کہ اس نے مسیح کی محبت کو جانا اور وہ مسیح کی محبت ان تک پہنچا رہا ہے خواہ حالات کیسے بھی ہوں، اور کہتا ہے 20 آیت میں، ہمارا جلال اور خوشی تم ہی تو ہو، ہم جو چرواہے ہیں، ہم جو مبشر ہیں، جو لیڈر ہیں، جو استاد ہیں، کلیسیا کے رکن ہیں، کوئی بھی ہیں، ہم سب کو ایک مقصد دیا گیا ہے، اور وہ مقصد کیا ہے، مسیح کو جاننا اور اس کے بارے میں اس دم توڑتی اور اس گمشدہ دنیا کو بتانا، اور جب ہم ایسا کریں گے تو مسیح کی تخت عدالت کے سامنے کیا ہے، ہمارے کاموں کے موافق ہمیں بدلہ، اجر، انعام اور جو کچھ بنتا ہے وہ دیا جائے گا، کیونکہ خداوند یسوع مسیح بے انصاف نہیں بلکہ وہ منصف اور عادل ہے، اور ہمیں وہ اور ہر ایک ایماندار کو وہ کیا دے گا، اجر دے گا۔ سوال یہ ہے، اس پر ختم کرنا چاہتا ہوں، کیا ہم اپنی ان نعمتوں کو استعمال کر رہے ہیں؟ اگر نہیں تو پریشان یا شرمندہ ہونے کی ضرورت نہیں، آج آپ کے لیے موقع ہے اپنے خداوند کے سامنے شخصی طور پر اس سے بات کریں، بھائی زلفکار سے رابطہ کریں، اور کثرت سے اس کی پہچان میں آگے بڑھیں، آئے ہم خداوند کے حضور جھکیں، کیونکہ زمین پر ہر دن اس کا فضل ہمارے لیے، اس کی شفقت، اس کا رحم تر و تازہ ہے، اور وہ ہر روز چاہتا ہے کہ میں تمہیں ایک نیا دن دیتا ہوں، جاؤ اور میرے بارے میں سیکھو۔ خدا باپ، ہم تیرا شکر کرتے ہیں تیرے کلام کے لیے، تیری سچائیوں کے لیے، سننے والوں کو جو ان کی زندگی میں بیج بویا گیا، خدا پاک رو تو سب کی خداوند خدا زندگی میں کثرت سے کام کر، یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں، آمین۔